असतो मा सते गमाए।
शिक्षाको नीति, अभ्यास र प्राप्ति।
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णलाई हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.nb मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। आजको श्रृङ्खलामा हामी नेपालमा खुल्ला विश्वविद्यालय मार्फत कसरी शिक्षा आर्जन गर्न सकिन्छ, त्यसको लागि के कस्ता प्रक्रियाहरू अपनाउनु पर्छ भन्ने विषयमा कुराकानी, बहस र अन्तर्क्रिया गर्नेछौँ। यसको लागि हामीसँग हुनुहुन्छ नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति डाक्टर जीवन खड्का। डाक्टर, स्वागत छ कार्यक्रममा।
धन्यवाद।
नेपाल खुल्ला विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ। नेपालमा परम्परागत रूपमा चलिआएका विश्वविद्यालय भन्दा यो किन फरक छ?
धन्यवाद सर। यो नेपाल खुल्ला विश्वविद्यालय 2073 संसदबाट पारित ऐन अनुसार स्थापना भएको हो र यो विशेष गरी यसको प्रस्तावनामा नै के भनिएको छ भने उच्च शिक्षाबाट वञ्चित रहेको जुन समुदाय छ त्यसलाई अहिलेको आधुनिक विधि र प्रविधिको माध्यमबाट उच्च शिक्षाको पहुँच पुर्याउने भन्ने नै यसको प्रस्तावना छ र हामीले सञ्चालन गरेका शैक्षिक कार्यक्रमहरू नै त्यही अनुरूप छन्। अब यहाँले सोध्नुभयो कि अन्य विश्वविद्यालय भन्दा के मानेमा चाहिँ यो फरक छ भन्दाखेरि हामीले नामै अनुसार नेपाल खुल्ला विश्वविद्यालय हुनसक्छ। अब खुल्ला भनिरहँदा कुन अर्थमा खुल्ला भनिएको हो भन्ने आउन सक्छ। केही मानेमा चाहिँ हामीले जस्तो विभिन्न देशभित्रै पनि विभिन्न समस्याहरूका कारण जस्तो विभिन्न पेसामा संलग्न हुनुहुन्छ, दूरदराजमा हुनुहुन्छ, भौतिक रूपमा उपस्थित हुन सक्नुहुन्न अथवा रोजगारीमा हुनुहुन्छ, तापनि उहाँहरू उच्च शिक्षा अध्ययनको लागि उहाँहरूको आवश्यकता हुनसक्छ, उहाँहरू लालायित हुनुहुन्छ भने त्यस्तो समूहलाई हामीले उच्च शिक्षा प्रदान गर्ने गरी हाम्रा शैक्षिक कार्यक्रमहरू डिजाइन गरेका छौँ। र अब कसरी गरिएको छ भन्ने सन्दर्भमा चाहिँ विशेष गरी उहाँहरूले बेलुकाको कक्षा, उहाँहरूले दैनिक सामान्यतया भन्दा 10-5 काम गरिसकेपछि अब 1 चाहिँ जसरी पनि उहाँ आफ्नो ठिक अध्ययन गर्ने ठाउँमा घरमा पुग्न सक्नुहुन्छ भनेर हामीले बेलुकाको क्लास राखेका छौँ। त्यो पनि अनलाइनको माध्यमबाट उहाँहरू शिक्षक र विद्यार्थीहरूले शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुन सक्नुहुन्छ। र अर्को दोस्रो कुरा चाहिँ जुन यसको मूल्याङ्कन प्रणाली छ, अहिले पनि हामीले विशेष गरी ई प्रोक्टर एक्जाम भनेर उहाँहरूले चाहिँ आफू बसेकै ठाउँबाट परीक्षा दिन सक्नुहुन्छ, त्यसलाई केन्द्रीय सफ्टवेयरबाट चाहिँ मूल्याङ्कन गर्ने गरिन्छ। यस मानेमा उहाँहरू समयको पाबन्दीमा पनि उहाँहरू केही मानेमा खुल्ला हुनसक्ने हुनुभयो। र अर्को कुरा भनेर चाहिँ हामीले अलिकति फ्लेक्जिबल मोड पनि छ। यस कसरी फ्लेक्जिबल मोड छ भने जस्तो प्लस टू जुनसुकै विषय गरे पनि उहाँहरूले ब्याचलरमा हाम्रा म्यानेजमेन्टका भयो, लका भयो, एजुकेसन आर्ट्स साइन्सका विषयहरू अध्ययन गर्ने हामीले उहाँहरूलाई अवसर दिएका छौँ। र त्यस्तै गरी ब्याचलर सकिएपछि मास्टर र मास्टर सकिसकेपछि मास्टर जुन खास डिसिप्लिनमा सकिसकेपछि त्यसपछि एमफिल त हुँदै केही विषयहरूमा पिएचडीसम्म कार्यक्रम सञ्चालन गरेका छौँ। र अब यसलाई अझै स्तर उन्नति गरेर कसरी चाहिँ त्यो समुदाय जोसँग त्यो बेलुकाको टाइम 6-9 अध्ययन गर्ने पनि त टाइम नहुन सक्छ, यस सवालमा चाहिँ हामी थप छलफल गरेर कसरी ओपन मोडमा अझै खुल्ला प्रक्रियाबाट चाहिँ जान सकिन्छ, एकातिर उहाँहरूलाई पनि सहजता होस्, अर्कोतिर शिक्षाको गुणस्तरमा पनि कुनै कमी नआओस्, यो कुरालाई ध्यानमा राखेर अहिले हामीले थप अरू छलफल गर्ने कार्यक्रमहरू तयार गर्ने प्रयासमा छ।
जुन विद्यार्थी भौतिक रूपमा विश्वविद्यालयमा उपस्थित हुन सक्दैन उसले चाहिँ आफ्नै घरबाट प्रविधिको माध्यमबाट अध्ययन गर्न सक्छ, चाहे देशमा होस् या विदेशमा।
अहिले अब हामीसँग अब नेपालको अलिकति काठमाडौँबाट हेर्दाखेरि अब दार्चुला, पाँच थर अथवा तराईका सिमानाका क्षेत्रहरू अथवा उत्तरतिर हाम्रो अब जस्तो सोलुखुम्बु भनौँ न, यी अलि डिस्टेन्सको किसिमले टाढा हुन् नि, त्यहाँबाट विद्यार्थीहरू पर्याप्त रूपमा अध्ययन गरिराख्नु भएको छ र हाम्रो नेटवर्क, विद्यार्थीसँगको नेटवर्क र क्याचमेन्ट एरिया हेर्दा अहिले 72 जिल्लाका विद्यार्थीहरू जोडिनु भएको छ हिजो अस्ति मात्रै हामीले हाम्रो डाटा हेर्दाखेरि, र बाहिरका पाँचदेखि पाँच छ देशका जुन विदेशमा बसेर काम गरिरहनु हुने र कतिपयले त्यहाँ एउटा डिग्री पुरा गरिसकेपछि अर्को डिग्री चाहिँ नेपालबाटै गरौँ न त भनेर जोडिराख्नु भएको छ। जस्तो जापानबाट हुनुहुन्छ, हाम्रो अरबका खाली मुलुकबाट हुनुहुन्छ, मलेसियाबाट हुनुहुन्छ, युकेबाट हुनुहुन्छ, त्यो चाहिँ अलिकति सानो सङ्ख्यामा र उहाँहरूले युनिभर्सिटीमा भौतिक रूपमा उपस्थित नभएर पनि आफ्नो डिग्री पुरा गर्न सक्नुहुन्छ, उहाँहरूलाई त्यो अप्सन छ, अप्सन छ। र अर्को कुरा जस्तो अब विशेष गरी अहिले प्लस टू सकेर बाहिर जानेको सङ्ख्या एकदम ठुलो छ र नेपाल सरकारले पनि भर्खरै वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई खुल्ला विश्वविद्यालयबाट शिक्षा दिने व्यवस्था गर्दै लैजाने भनेर जुन एक किसिमको हाम्रो बजेट भाषणमा पनि आयो र यस कुराले अरू हामीलाई थप जिम्मेवारी बोध गराएको छ र अब त्यस्तो खालको समुदायलाई कसरी हामीले वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई कसरी उच्च शिक्षा दिने र अझै उहाँहरूलाई कसरी सहज बनाउने भन्ने बारेमा चाहिँ हामी छलफल थप गरिराखेका छौँ र हामीले खुल्ला शिक्षालाई कसरी अरू बढी स्तर उन्नति गरेर उहाँहरूको पहुँचमा पुर्याउने भन्ने बारे हामीले विभिन्न विज्ञ स्तरमा र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूलाई र अरू खुल्ला विश्वविद्यालय अरू पनि छन् जस्तो अब छिमेकी देशका विश्वविद्यालय छन् जोसँग हाम्रो कन्टेक्स्ट मिल्छ, त्यस्तै गरी अरू विकसित देशका विश्वविद्यालयहरू छन् त्यहाँका विज्ञहरूसँग पनि छलफल गरेर खुल्ला विश्वविद्यालय मार्फत कसरी उच्च शिक्षाको सहज पहुँच बनाउन सकिन्छ भन्ने बारेमा हामीले छलफल गरिरहेका।
यहाँले खुल्ला विश्वविद्यालय भन्नुभएको छ, भौतिक रूपमा उपस्थित हुनु पर्दैन भन्नुभएको छ, तर केही विषयहरू अथवा केही कार्यक्रमहरूमा अनिवार्य रूपमा उपस्थित हुनुपर्ने स्थिति छ। विदेशमा रहने विद्यार्थीलाई त समस्या हुनसक्छ नि, उनले बिचमै पढाइ छोड्नुपर्ने हुनसक्छ, अथवा नेपालकै पनि दूरदराजका जो काम गरेर पढ्ने विद्यार्थी हुन्छन् उहाँलाई पनि समस्या हुनसक्छ।
जस्तो अब यहाँले भनेको केही अर्थमा सान्दर्भिक पनि छ, जस्तो म त्यहाँ स्थापना कालदेखि नै कार्यरत भएको हुनाले पठन पाठनमा पनि प्रत्यक्ष रूपमा मसँग अनुभव छ त्यो, र हाम्रो केही प्रतिशत चाहिँ भौतिक रूपमा चाहिँ उपस्थित भएर सम्पर्क कक्षामा उपस्थित हुनुपर्ने भन्ने छ। र पहिले हामीले निकै अभ्यास पनि गऱ्यौँ र म सानो एउटा उदाहरण लिउँ, म कैलालीमा गएँ भौतिक रूपमा त्यहाँ त्यो एरियाको विद्यार्थीहरूलाई चाहिँ उपस्थित भएर दिने। अब उहाँहरूले क्वेसन गर्नुभयो, भौतिक रूपमा हामी उपस्थित हुँदा र अनलाइन माध्यमबाट सरहरूसँग यसरी सम्पर्कमा आउँदा तात्विक फरक छैन है सर, यो हाम्रो चाहिँ टाइमको वेस्ट भयो, मनीको वेस्ट भयो, यसले गर्दाखेरि खास प्र्याक्टिकल गर्नै पर्ने र ह्यान्डसन एक्टिभिटी गर्नै पर्ने छन् भने चाहिँ भौतिक रूपमा उपयुक्त होला, नत्र भने आवश्यक पर्दैन भने चाहिँ हामीले के गर्यौँ भने खास गर्नै पर्ने जस्तो ल्याबमा गर्नपर्ने केही केही विषयहरू छन्, साइन्सका केही विषयहरू छन् होइन, त्यसै गरी म्यानेजमेन्टमा पनि केही जस्तो अब विभिन्न मुटकोटहरू लमा त्यस्तै विषयहरू छन् होइन, लका मुटकोटहरू जस्तो छन्, हो यस्ता विषयहरू प्रत्यक्ष रूपमा केही गर्नै पर्ने हुन्छ, त्यो पनि सधैँ गर्नु परेन नि त, आफ्नो अध्ययनको क्रममा चाहिँ अन्तिम वर्षहरूतिर गर्नुपर्ने हुन्छ र विदेशमा जाँदा नि पुरै त्यहीँ बस्नुपर्ने भन्ने छैन, आउँदै पनि गर्नुहुन्छ र हामीले अहिले थप चाहिँ उहाँहरूलाई सम्पर्क कक्षा विस्तारको लागि चाहिँ बाहिर देशहरूमा पनि जहाँ त्यो हाम्रो सम्भाव्यता छ ती देशहरूका राजदूतावास त्यहाँका विश्वविद्यालय र अन्य विभिन्न हामीसँग कोलाबोरेसन गर्न सक्ने सम्भाव्यता भएका संस्थाहरूसँग चाहिँ हामीले सम्पर्क गर्ने र उहाँहरूसँग बसेर के काम गर्न सकिन्छ यसबारे पनि हामी छलफल गर्दैछौँ।
खुल्ला विश्वविद्यालयमा अनलाइन प्रक्रियाबाटै भर्ना हुने, अनलाइनबाटै परीक्षा दिएर विश्वविद्यालयमा उपस्थित नभइकनै प्रमाणपत्र लिन सक्ने अवस्था छ कि छैन?
धेरै जस्तो विषयहरू जस्तो अघि हाम्रो केही पर्सेन्ट चाहिँ भौतिक रूपमा नै उपस्थित हुनुपर्छ भनिरहेको बेला उपस्थित हुन सकेन भने के भन्ने क्वेसनमा चाहिँ हामीले उहाँहरूलाई थप टास्क दिएर त्यसको विकल्प के हुनसक्छ त्यो पनि गरिराखेकै छौँ। अहिले हाम्रोमा विद्यार्थीहरू नर्मल्ली फर्म भर्न अथवा फी तिर्न अथवा परीक्षाका कतिपय त्यो एडमिसनदेखि लिएर परीक्षाकासम्म कतिपय काममा उहाँहरू डिस्टेन्सबाटै गर्न सक्नुहुन्छ, यसमा आउनुपर्ने आवश्यकता छैन, क्लासहरू उहाँहरूले लिन सक्नुहुन्छ। र अर्को हामीले घरमै सर्टिफिकेट अब ट्रान्सक्रिप्टहरूलाई पनि डेलिभरी गर्नको लागि चाहिँ एक तहको हाम्रो छलफल भएर बैठकमा केही निर्णयहरू पनि भएका छन् र हामी हामीले हुलाक सेवा मार्फत घरमैसम्म पुर्याउन सक्ने गरी हामीले कार्यक्रम बनाउँदैछौँ, त्यो हामी छिट्टै लागू गर्छौँ। त्यसले गर्दा विद्यार्थीहरू साथीहरूलाई सजिलो हुन्छ भन्ने लाग्छ।
दूर शिक्षा प्रणालीमा अझै पनि विद्यार्थीहरू शङ्का रहित सकिरहेको छैन, कतै कहीँ न कतै अविश्वासका कुराहरू छन्। उहाँहरूलाई ढुक्क भएर पढ्ने वातावरण बनाउनको लागि अथवा यसको गुणस्तर सुनिश्चित गर्नको लागि यहाँहरूलाई के कस्ता चुनौतीहरू छन्, कसरी काम गर्दै हुनुहुन्छ?
यो एकदम राम्रो प्रश्न गर्नुभएको छ र मलाई के लाग्छ भने कहिले विगतका कतिपय दृष्टान्तहरू, जस्तो हामीलाई फेस टु फेसमा एक अर्काको अनुहार हेरेर सँगसँगै बसेर गरेको कुरालाई मात्रै विश्वास गर्ने गर्छौँ,
हजुर
गर्थ्यौँ। अब हामी फोनमा ट्रान्सफर भयौँ, फोन पनि उत्तिकै विश्वास हुन थाल्यो, पछि पछि इमेलहरू गर्न थाल्यौँ, पछि पछि हामीले यी यस्ता अहिले वाट्सएपहरू अरू थुप्रै आए नि प्रविधिहरू, यो प्रविधिको प्रयोग गरेर चाहिँ हामी त्यही लेभलको विश्वास गर्न सक्ने भइसकेका छौँ। र सुरुमा 3 घन्टा अथवा दिनभरि डेस्क बेन्चमा भौतिक रूपमा बसेर मात्रै लिएको ज्ञान मात्रै सत्य हो भन्ने कुरा चाहिँ बिस्तारै बिस्तारै सिफ्ट हुँदै गइरहेछ, यो ट्रान्सफर्म हुँदै गइरहेछ। त्यसले गर्दा यो अनलाइनबाट लिएको ज्ञान अहिलेको पुस्ता, यहाँनिर हामीले जुन क्वेसन हजुरले सोधिराख्नु भएको छ, यो चाहिँ अलिक पुरानो पुस्ताहरूले चाहिँ अलिक विश्वास गर्ने कुरा हो। अहिलेको पुस्तालाई सोध्नुभयो भने उहाँहरूले बढी त यो अनलाइनबाटै लिएको, जुन इन्टरनेट बेसबाटै आएको, जुन इन्टरनेट सोर्सहरूबाट आएका हाम्रा ज्ञानहरूलाई विश्वासै गरेका छ। हामीले चाहिँ विश्वास गर्न नसकेको हो कि त्यसले गर्दा हाम्रो सिस्टममा अहिले जुन अहिलेको 21st सेन्चुरीको जुन विद्यार्थीहरू छ, लर्नर्सहरू छ, यही हामीले आएको प्रविधि मा उनीहरू बढी मैत्री छ, प्रविधि मैत्री छ, हामीले त्यसलाई रिकग्नाइज गर्नुपर्छ र व्यवस्थित गर्नुपर्छ भन्ने लाग्छ। यसमा अहिलेको पुस्ताले चाहिँ विश्वास गर्छ, बरु हामी केही पुरानो भनिएको पुस्ताहरूले चाहिँ बरु विश्वास गर्न नसकेको हो कि भन्ने लाग्छ।
यहाँले पुस्ताका कुरा गर्नुभयो, ओपन युनिभर्सिटीमा सबै पुस्ताका विद्यार्थीहरू
हजुर
सबै
हजुर हजुर
एउटा पुस्ता प्रविधि चलाउनै नसक्ने किसिमको पनि छ अहिले पनि
छ हजुर।
अर्को कुरो चलाउन सकेर पनि प्रविधि नपुगेको ठाउँहरू पनि छन्, हाम्रो यो स्थिति छ, उहाँहरूलाई त समस्या छ नि यो शिक्षा
एकदम। यसमा यो भेराइटी छ, यसमा विविधता छ। एक खालको जुन अलि सिनियर लेभलको हुनुहुन्छ उमेरको किसिमले, उहाँहरूलाई हामीले के गर्ने गरेका छौँ भने सबैलाई नै एउटा प्रविधि सम्बन्धी अगाडि अभिमुखीकरण गर्छौँ, अभिमुखीकरण कक्षा गर्छौँ। त्यसले गर्दा कसरी चलाउने, के चलाउने, अब एउटा समस्या चाहिँ के छ भने कतिपय हाम्रो अझै पनि इन्टरनेट एक्सेस छैन दूरदराजमा पनि, त्यो चाहिँ हाम्रो लागि थोरै च्यालेन्ज बनेको छ। अथवा कसैले ल्यापटपै किन्न नसक्ने अवस्था होला, मोबाइल किन्न नसक्ने अवस्था होला, त्यो ठाउँमा चाहिँ अझै थोरै हाम्रो लिमिटेसन छ। तर पनि हामीले त्यसलाई चाहिँ अब ओपन एजुकेसनमा जाने, उहाँले हप्तामा कुनै ठाउँमा गएर, नजिकको ठाउँमा गएर आफ्ना मेटेरियल्सहरू डाउनलोड गर्नुहुन्छ अथवा त्यो लिङ्क हेरेर उहाँले आफ्नो सामग्री जुटाउनुहुन्छ, आफ्नो सहजता साथ अध्ययन गर्नुहुन्छ, अनि जब उहाँ तयारी हुनुहुन्छ फर्म भर्नुहुन्छ अनि परीक्षामा एटेन्ड गर्नुहुन्छ।
नियमित रूपमा कक्षामा उपस्थित हुनु परेन अनलाइन मार्फत,
अब अहिलेकोमा पर्छ। अहिले हामी सेमिस्टर बेसिसमा भएकोले बेलुका 6 बजीदेखि 9 बजीसम्म अनिवार्य रूपमा उहाँहरू 16 क्लास 3 क्रेडिटमा गर्दा 3 घन्टाको किसिमले सामान्यतया 16 घन्टा 16 हप्ता लिनुपर्ने हुन्छ। त्यसो हुँदा चाहिँ अहिले बस्नै पर्ने छ। अब त्यसलाई कसरी सिफ्ट गरेर, हाम्रो यसभन्दा अगाडि पनि छलफल भएको छ, नीति तथा कार्यक्रम अन्तर्गत पास पनि भइसकेको छ, र कसरी खुल्ला शिक्षामा ट्रान्सफर्म गर्ने, अझै सहज कसरी बनाउने भन्ने चाहिँ अब पाठ्यक्रम लगायत यसको शिक्षण सिकाइ मूल्याङ्कन प्रणाली पाठ्यक्रमका जुन अङ्गहरू हुन् र त्यसलाई सपोर्ट गर्ने हाम्रो इन्फ्रास्ट्रक्चर, विशेष गरी डिजिटल इन्फ्रास्ट्रक्चरलाई कसरी स्तर उन्नति गर्ने भन्ने कुरा एउटा च्यालेन्ज पनि हो। यो हामी यसतर्फ अग्रसर छौँ, त्यसले गर्दा थप थप यसको चाहिँ विस्तृत रूपमा चाहिँ यसले अरू थप योगदान पुर्याउन।
यहाँहरूले सेमेस्टर प्रणालीमा पनि जानुभएको छ, यसले गर्दाखेरि निश्चित समयको हाजिर पनि पुग्नुपर्ने
पर्ने हुन्छ होइन?
हजुर, अहिले पनि दूरदराजका ठाउँहरू छन् जहाँ चाहिँ हप्तौँसम्म बिजुली नेटवर्क नहुन सक्छन्, प्राविधिक कारणले उहाँ सहभागी हुन सक्नु भएन, अध्ययन गरेको विद्यार्थीले परीक्षा दिन पाउँदैन,
हामीले त्यसका विकल्प भन्दा पनि ती समस्याको रूपमा आएको छन्
हजुर,
र त्यसलाई कसरी समाधान गर्ने भन्नेमा चाहिँ हामीले नर्मल्ली हाम्रो नीतिगत रूपमा अथवा पाठ्यक्रममा व्यवस्था भए अनुसार निश्चित पर्सेन्ट उहाँहरूले उपस्थित भएर आफ्नो जुन शिक्षण सिकाइ क्रियाकलापमा सहभागी हुनुपर्छ र दिएका असाइनमेन्टहरू गर्नै पर्छ
हजुर।
इनकेस कसैको छुटिया छ भने उहाँहरूलाई थप पूरक हामीले जुन असाइनमेन्टहरू दिन्छौँ, कामहरू दिन्छौँ, त्यो काम गरेपछि उहाँले पुरा गर्न सक्नु भयो। अर्को कुरा, इनकेस कुनै एउटा पेपरमा उहाँले सक्नु भएन भने उहाँहरू अर्को सेमिस्टरमा त जानुहुन्छ, त्यो पहिलो सेमिस्टरमा अगाडि गरेको कामलाई पनि हामीले मान्यता दिँदै थप काम दिएर पनि उहाँले त्यो रिरजिस्ट्रेसन, त्यो कोर्सको रिरजिस्ट्रेसन गरेर निरन्तर रूपमा जान सक्ने त्यो अहिले व्यवस्था गरेका छौँ। त्यसले गर्दाखेरि यदि उहाँहरू पढ्न इन्ट्रेस्टेड हुनुहुन्छ, उहाँहरूको आवश्यकता छ भने त्यो कुराहरू सहज गर्न सक्नुहुन्छ।
यहाँको परीक्षा प्रणालीमाथि पनि प्रश्न उठ्ने गर्छ, किनभने व्यक्ति आफ्नो घरबाट परीक्षा दिन्छ अनलाइन मार्फत,
हजुर
त्यहाँ निरीक्षक हुँदैनन्, कतिको छ?
हजुर, हामी पनि भौतिक रूपमा उपस्थित भएर नै परीक्षा दिएर आएको हो।
हजुर,
र अहिले ई प्रोक्टर अथवा क्यामेरा खोलेर इन्टरनेटको माध्यमबाट कुनै ठाउँमा बसेर जाँच दिनु भनेको सबभन्दा पहिलो कुरा हामी के गर्छौँ भने जो विद्यार्थीले परीक्षा दिनुहुन्छ घरमा वरिपरि वातावरण उहाँले क्यामेराबाट हामीले चाहिँ हेरिराखेको हुन्छौँ,
हजुर
त्यसको प्रोक्टर गरिराखेको हुन्छौँ, र उहाँहरूलाई कुनै पनि मेटेरियल्सहरू साथमा दिए राख्न दिइँदैन, र हामीले यति उहाँले अलर्ट हुनुपर्छ कि कुनै पनि साउन्ड हामीहरू के छ, कोहीसँग बोलिराखेको छ कि वरिपरि छ कि भन्ने त क्यामेराबाट हेरिराखेको हुन्छौँ, र उहाँले लेख्दै गरेको पनि सबै कुराहरू हामी भिजुअल्ली हेर्छौँ। यसले गर्दाखेरि अनि फेरि त्यो इनभिजिलेटर हुँदैनन् कि भन्ने होइन, 20 जति विद्यार्थी र बढीमा 30 जति विद्यार्थीहरूमा त्यहाँ हामीले केन्द्राध्यक्ष पनि त्यहाँ हुनुहुन्छ, इन्भिजिलेटर स्वयं पनि हुनुहुन्छ, हामीले स्क्रिनमा राखेर कहाँ के हुँदैछ भन्ने कुरा हुन्छ, र अर्को कुरा त के हो भने यो रेकर्डिङ मोड हुन्छ, हेर्नु जहाँ सकेपछि कपी बटुलेर लग्यो अनि हामीले प्याक गरेर लाछाप लाएर बुझाउने मात्रै हुँदैन काम, त्यसलाई फर्केर फेरि हेर्न सकिन्छ, किनभने रेकर्डिङ मोडमा भइसकेपछि भोलि काहीँ क्वेसन उठ्यो भने आजभन्दा 5 अगाडि त्यहाँ लाइभ रूपमा के भएको थियो भन्ने कुरा सजिलैसँग इभिडेन्स बेस भएको हुनाले यसमा शङ्का गर्नुपर्ने मलाई त लाग्छ जस्तै लाग्दैन, किनभने यो विश्वासका साथ हामी अगाडि बढिराखेका छौँ र यो कुरा हाम्रो विद्यार्थीले प्रमाणित गरेका छन्। हाम्रोबाट उत्पादन भएको जति पनि विद्यार्थीहरूले विभिन्न प्रतिस्पर्धामा राम्ररी सफल हुन सक्नु भएको छ, उच्च शिक्षामा हाम्रैमा भएको त भइ नै गयो, अरू युनिभर्सिटीमा पनि आफ्नो नाम राम्ररी निकालेर अध्ययन गर्न सक्नु भएको छ।
त्यसले बजारमा खुल्ला विश्वविद्यालयबाट अध्ययन गरेको विद्यार्थी जानुभयो भने त्यति विश्वास नगरेका कुराहरू आउने गरेका सुनिने गरेका छन्, यहाँले पनि अनुभव गर्नुभयो के छ त्यस्तो?
कतिपय विद्यार्थीहरूले सोध्नुहुन्छ सुरुमा यसको मान्यता के छ, यो कुराहरू त पहिले उठेका कुरा हुन्, अहिले यी कुरा पुराना भइसके जस्तो लाग्छ मलाई, किनभने नेपाल सरकारको ऐनबाट स्थायी भएको नेपाल सरकारकै विश्वविद्यालय भएको हुनाले यसमा धेरै दुविधाहरू राख्नुपर्ने आवश्यकता हुन्छ जस्तो लाग्दैन। र केही चाहिँ कार्यक्रमहरू जस्तो माथिल्लो तहको कार्यक्रमहरू त अब हाम्रो केही भौतिक रूपमा नै, जस्तो पिएचडीका कार्यक्रम हो हामीले केही पार्ट मात्रै हामीले अनलाइनबाट गरे पनि भौतिक रूपमा नै गरेका छौँ, तर ब्याचलर मास्टरका कोर्सहरूलाई त सकेसम्म अनलाइन बाटै सहजता दिने कोसिस गरेका छौँ।
पछिल्लो समय विश्वविद्यालयहरूमा उच्च शिक्षा प्लस टू पछिको विद्यार्थीको कमी भएको भन्ने कुराहरू आइरहेका छन्, यहाँहरू ओपन युनिभर्सिटीमा हुनुहुन्छ, यहाँसँग त अप्सन पनि छन्, बाहिर विदेशमा गएका अथवा वैदेशिक रोजगारीमा गएका विद्यार्थी हुन् या देशैभित्र पनि ग्रामीण क्षेत्रमा अथवा सहरमै भए पनि चाहिँ जो नियमित रूपमा विश्वविद्यालयमा जान सक्दैनन् उहाँले पनि अध्ययन गर्न पाउँछन्, के छ
जस्तो
महसुस गर्नुभएको छ?
यसमा म आफैले पनि अनुभव गरेका छु अन्य विश्वविद्यालयहरूको क्याम्पसहरूमा, पहिलो कुरो विद्यार्थी कम हुने ब्याचलर लेभल अथवा मास्टर लेभलमा, विशेष गरी ब्याचलर लेभलमा, र दर्ता भइसकेका विद्यार्थीहरू भर्ना भइसकेका विद्यार्थीहरू नै अन्तिम सेमिस्टरमा पुग्दा चाहिँ एकदम ड्रप आउट हुने सानो सङ्ख्यामा रहने यो समस्या भोगिरहेका छन्। तर नेपाल खुल्ला विश्वविद्यालयको हकमा चाहिँ त्यस्तो म देख्थिनँ, किनभने प्लस टू सकिसकेपछि ब्याचलर अध्ययन यही नेपालमा रहन्जेल अथवा उहाँ स्वतन्त्र कुनै पेसा व्यवसायमा उहाँ जोडिनु भएको छैन भने पनि उहाँले अध्ययन निरन्तरता गर्न सक्नुभयो, विदेश जानुभयो भने ती निरन्तरता गर्न सक्नुभयो, र कुनै रोजगारी व्यवसायमा उहाँ संलग्न हुनुभयो भने पनि त्यसलाई निरन्तर गर्न सक्ने भएको हुनाले त्यो पोइन्टबाट चाहिँ ड्रप आउटको समस्या हामीमा छैन, र अरू केही प्राविधिक कारणहरूबाट हुने कुरा त नेचुरल्ली केही हुनु स्वाभाविकै हो जस्तो लाग्छ। त्यसले गर्दा नेपाल ओपन युनिभर्सिटी एउटा हायर एजुकेसनको लागि राम्रो प्लेटफर्म बन्न सक्छ विदेशमा जानेहरू, ढुक्कले उहाँले यहाँ फर्म भर्ने बसुन्जेल पढ्ने अनि बाहिर जानुभयो भने स्वभावैले त्यहाँबाट पनि निरन्तर अध्ययन गर्न सक्नुभएपछि त यो चाहिँ सबभन्दा राम्रो अप्सन ओपन युनिभर्सिटी हुनसक्छ भन्ने मलाई लाग्छ। त्यो ब्याचलर मास्टर
कहिलेकाहीँ कानुनी जटिलताका कुराहरू पनि आउँछन्। कुनै कर्मचारी अथवा कुनै शिक्षक अथवा कुनै सरकारी पेसामा काम गर्ने व्यक्तिले ओपन युनिभर्सिटीबाट शिक्षा लिएपछि कानुनी जटिलताहरू देखिन्छन् देखिँदैन?
देखिँदैनन्। किनभने एउटा कुरा यहाँले सोध्नु सामान्यतया यो एउटा जिज्ञासा बन्न सक्छ।
आवर जुझ्यो भने पनि त्यो देखिन्छ नि त कहिले
कहिले। पहिलो कुरा आवर जुझ्दैन,
हजुर,
बेलुका छदेखि नौसम्म भनेपछि समय जुझ्दैन, एउटा कुरा। दोस्रो कुरा चाहिँ नेपाल सरकारले नै स्कलरसिप दिएर युनिभर्सिटी ग्रान्ट कमिसनले नै स्कलरसिप दिएर त्यहाँ अध्ययनरत हुनुहुन्छ। जस्तो हाम्रो विद्यालयका शिक्षकहरू भन्ने हो भने नेपाल सरकारको सिएचआरडीबाट चाहिँ एउटा ग्रान्ट्स हामीलाई अनुदान दिनुहुन्छ, त्यहाँबाट हामीले त्यो तालिम चलाइरहेका छौँ, प्रोफेसनल कोर्स चलाइरहेका छौँ भनेपछि यो डिस्ट्रस्ट गर्नुपर्ने कुनै समस्या छैन। र अर्को कुरा चाहिँ खुला विश्वविद्यालयबाट शिक्षा लिइसकेपछि झन् दुविधा हुँदैन भन्ने लाग्छ। जुन भौतिक रूपमा सञ्चालन भएका विश्वविद्यालय त केही त प्रश्न उठ्न सक्छ नि त, जागिर पनि खाँदै हुनुहुन्छ तपाईँ भौतिक रूपमा चल्ने विश्वविद्यालयमा नि अध्ययन गर्दै हुनुहुन्छ भन्दाखेरि त्यहाँ केही क्वेसनहरू आउला, तर हामी त आफै खुल्ला विश्वविद्यालय भइसकेपछि उहाँको सहजताका साथ फेरि हाम्रो भनेको टिचिङ लर्निङ टाइम भनेकै हाम्रो बेलुकाको टाइम छ, त्यसले गर्दाखेरि यसमा कुनै जटिलता अप्ठ्यारो आउँछ भन्ने मलाई लाग्दैन।
खुल्ला विश्वविद्यालयका कुरा गर्दाखेरि योसँग जोडिने कुरा प्रविधिको कुरो महत्त्वपूर्ण कुरो हो।
सही,
यहाँ आफैमा प्रविधि कतिको अब्बल हुनुहुन्छ?
एउटा कुरा, हामी सबै आइटीको अथवा यो डिजिटल पेडागोजीको एक्सपर्ट भएरै आएको होइन, हामीले पनि सिक्दै सिकाउँदै गर्ने कुरा हो। र जति पनि हाम्रो फ्याकल्टिजहरू हुनुहुन्छ उहाँहरूलाई हामीले हरेक सेमिस्टरमा अब जब सुरुवात गर्नुहुन्छ त्यस बेला कसरी हाम्रा सफ्टवेयर विशेष गरी मोडल टिम्सहरू नै हामी बढी युज गर्छौँ त्यसको बारेमा राम्ररी उहाँहरूलाई ट्रेनिङ दिन्छौँ र कसरी गर्ने विद्यार्थीहरूलाई कसरी एक्सेस दिने, कसरी इनरोल गर्ने, त्यहाँभित्र कसरी डिजाइन गर्ने, लेसनहरू कसरी डिजाइन गर्ने, मेटेरियल्सहरू कसरी अपलोड गर्ने, उहाँहरूले असाइनमेन्ट कसरी राख्ने, त्यसलाई डाउनलोड कसरी गर्ने, त्यसको कमेन्ट्सहरू कसरी लेख्ने, यी कुराहरूमा राम्ररी हामीले ट्रेनिङ दिएको हुन्छौँ र बिचबिचमा पनि आवधिक ट्रेनिङहरू भइरहेको हुनाले यो समस्या छैन। तर पनि अब हामीलाई चाहिँ के हुन्छ भने जब प्रविधिमा नि चेन्ज हुन्छ नि त्यसको अपग्रेडिङ अप र यसका लागि चाहिँ हामीले अप स्किलिङ ट्रेनिङहरू अरू ट्रेनिङहरू पनि दिँदै जानुपर्ने हुन्छ। समस्याहरू आउँदै जान्छन् हामीले समाधान गर्दै जान्छौँ, त्यसले गर्दा अहिले कोर्स डेलिभरीमा हामीलाई समस्या देखिँदैन।
अन्य विश्वविद्यालय र खुल्ला विश्वविद्यालयको पाठ्यक्रम त्यो चाहिँ एउटै एउटै किसिमको देखेको छ, यसलाई चाहिँ फरक ढङ्गले लाग्नुपर्छ भन्ने सोच आएर यहाँले के अनुभव गर्नुभएको छ?
यसमा मलाई त्यस्तो लाग्दैन, केही न केही न कोर्सको त मेन त्यसको सेन्ट्रल त त्यही एउटै लाइनबाटै जान्छन्। हामीले दुईवटा हुँदो रहेछ, कन्टेन्ट छ त्यसलाई डेलिभरीको प्याटर्नमा कसरी जाने, त्यो कन्टेन्ट पनि अहिलेको अपडेटेड नलेज स्किलहरू छ कि छैन भन्ने, र अहिले हामीले पछिल्लो जति कोर्सहरू हामीले बनाएको छौँ इन्टरनेसनल्ली इस्टाब्लिस र प्र्याक्टिसमा आएका कार्यक्रमहरू नै हामीले राखेका छौँ, र कतिपय कार्यक्रमहरू अरू युनिभर्सिटीमा जे नाम राखेका छ र जे कन्टेन्ट राखेका छ त्योभन्दा अपडेटेड छ भन्ने लाग्छ, अथवा उहाँहरूका पनि कतिपय कार्यक्रमहरू अपडेटेड हुन्, त्यसमा त मेरो क्वेसन रहेन, तर पनि हामीले उहाँहरूलाई नै रिफरेन्स लिएर उहाँहरूले गरेको कामकै अनुभवमा चाहिँ थप कसरी यसलाई चाहिँ राम्रो बनाउन सकिन्छ भनेको हुनाले हामीसँग चाहिँ अपडेटेड कोर्सहरू छन्, त्यो हामीले गरिराखेको छौँ र हामीले त्यसलाई बेला बेलामा परिमार्जन गर्ने भएको हुनाले यो चाहिँ अरू बढी प्रोग्रेसिभ छ भन्ने मलाई लाग्छ।
कुनै व्यक्तिसँग डिग्री छैन अथवा योग्यता छैन तर उसँग ज्ञान, सिप, क्षमता, दक्षता, अनुभव छ, त्यसलाई चाहिँ समग्र क्षेत्रको आधारमा इक्विभेलेन्ट गर्ने यस्ता कामहरू पनि के गर्न आवश्यक छ कि नेपालमा यसको कतिको आवश्यक छ?
यो नेपालमा धेरै आवश्यकता छ भन्ने लाग्छ मलाई,
हजुर,
र हाम्रो युनिभर्सिटिजहरूमा व्यवस्था नभएको विषय पनि हो। रिकग्निसन अफ प्रायर लर्निङ आरपिएल भन्छौँ, लामो समय उहाँ चाहिँ कुनै पेसामा कुनै काममा उहाँ व्यस्त हुनुहुन्छ भने त उहाँको त्यो लामो अनुभव त कसैले प्राप्त गरेको युनिभर्सिटीको डिग्रीभन्दा त कम त हुँदैन नि त, त्यसलाई कसरी रिकग्नाइज गर्ने र युनिभर्सिटीले एउटा निश्चित प्रावधान बनाएर निश्चित नियमहरू बनाएर प्रक्रियाहरू बनाएर त्यो उहाँका अनुभव सिपलाई पनि हाम्रो यतापट्टि जुन डिग्रीसँग कसरी जोड्ने भन्नेमा हामीले योभन्दा अगाडि पनि छलफल गर्दै आएको छौँ। यो बिचमा पनि हामीले फ्याकल्टीहरूसँग त्यहाँका विभिन्न विज्ञहरूसँग बसेर एउटा टिम नै बनाएर हामीले काम गरिरहेका छौँ। त्यसलाई कसरी अन्तर्राष्ट्रिय अभ्यासहरू के रहेछन्, बाहिरका विश्वविद्यालयको अभ्यास के रहेछ र नेपालमा के गरेर गर्न सकिन्छ, सायद हामी त्यसलाई छिटै नै एउटा निष्कर्षमा पुग्छौँ जस्तो लाग्छ।
यहाँले वैदेशिक रोजगारीमा गएका अथवा विदेशमा पढ्न गएका विद्यार्थीहरूले पनि खुल्ला विश्वविद्यालय मार्फत डिग्री हासिल गर्न सक्नुहुन्छ भनिरहँदाखेरि विदेशमा यसको मान्यता कस्तो छ?
विदेशमा प्रश्न उठ्दैन। विदेशमा त उहाँहरू त उहाँहरूबाटै हामी सिक्दै आएका छौँ कि खुल्ला विश्वविद्यालयहरूबाट पनि ओपन एजुकेसन सिस्टमबाट पनि एजुकेसन दिन सकिन्छ भन्ने त अन्तर्राष्ट्रिय अभ्यासहरू नै पुराना अभ्यासहरू हुन् नि त। त्यहीँबाट हामीले यहाँ आएको हुनाले हामी त बरु ढिलो पो भयौँ जस्तो लाग्छ। त्यहाँनिर त्यस्तो क्वेसन उठ्दैन। उसको स्किल नलेजको चाहिँ टेस्ट गर्ने हो नि त, कुन विधिबाट के विधिबाट पढेर आयो भन्ने प्रक्रियाबाट जानुभन्दा नि चाहिएको त सोसाइटीलाई त उसको स्किल होला, उसको नलेज होला, उसको कन्ट्रिब्युसन होला, त्यसमा चाहिँ हेर्नुपर्ने हुन्छ, उसको आउटपुटमा हेर्नुपर्ने हुन्छ, उसको आउटकममा हेर्नुपर्ने हुन्छ। र मलाई बाहिर जानेहरूले यस यो क्वेसनहरू गर्नु पनि हुन्न र त्यहाँ गरिन्छ जस्तो लाग्दैन मलाई।
हाम्रा धेरै श्रोताले रेडियो नेपाल सुनिराख्नु भएको छ, दूर दराजमा भएका श्रोताहरूले पनि विदेशमा रहेका श्रोताहरूले पनि सुन्नुहुन्छ कार्यक्रम। सुन्दै गर्दाखेरि हामीले नेपाल खुल्ला विश्वविद्यालयका कुरा गऱ्यौँ, गर्दै गर्दाखेरि यो विद्यालयमा कसरी भर्ना हुने, कतिको महँगो छ, कस्ता कस्ता विषय पढ्न पाइन्छ भन्ने चासो हुनसक्छ बताइदिनु न।
हाम्रो नेपाल खुल्ला विश्वविद्यालयमा 3 फ्याकल्टी छन्।
हजुर,
फ्याकल्टी अफ सोसियल साइन्सेस एन्ड एजुकेसन छ एउटा, एउटा फ्याकल्टी अफ म्यानेजमेन्ट एन्ड ल छ, अर्को फ्याकल्टी अफ साइन्स हेल्थ एन्ड टेक्नोलोजी छ। यसमा चाहिँ ब्याचलरदेखि पिएचडीसम्मका कार्यक्रम छन्। पिएचडीका कार्यक्रम चाहिँ सीमित मात्रामा छन्, नत्र ब्याचलरका कार्यक्रमहरू साइन्समा पनि हामीले सुरु गर्दैछौँ, जस्तो अब बिआइटी कोर्सहरू सुरु गर्दैछौँ। म्यानेजमेन्टतिर हाम्रो बिबिएस छ, ल छ, त्यस्तै म्यानेजमेन्ट एन्ड ल भनेर हाम्रो संयुक्त जुन संकाय छ। त्यस्तै गरी एजुकेसन र सोसियल साइन्समा बिएड हामीले ब्याचलर अफ एजुकेसनल साइन्सेस बिइएस भनेर राखेका छौँ, ब्याचलर अफ आर्ट्स बिए कोर्सहरू छन्। त्यसमा थुप्रै अप्सनहरू छन् र उहाँहरूले ढुक्कका साथ हाम्रो ओपन युनिभर्सिटीमा इनरोल गरेर आफ्नो अध्ययनलाई अगाडि बढाउन सक्नुहुन्छ। र फीको सवालमा चाहिँ अब त्यसमा कति फी लाग्ने भन्नेमा चाहिँ नेपाल ओपन युनिभर्सिटीको वेबसाइट भिजिट गर्नुभयो भने त्यहाँ स्पष्ट रूपमा कोर्सहरू पनि दिएको छ, लाग्ने फीहरू र कसरी भर्ना गर्ने, कसरी इनरोल गर्ने भन्ने पनि स्पष्टसँग हामीले वेबसाइटमा राखेका छौँ र हाम्रा सम्पर्क नम्बरहरू छन्। ती नम्बरहरू मार्फत सम्पर्क गरेर उहाँहरूले राम्ररी बुझ्न सक्नुहुन्छ। र अहिले त झन् अब प्लस टूको भर्खर रिजल्ट पनि भएको छ र हाम्रा जुन उच्च शिक्षाका लागि जुन अपेक्षा गरिराख्नुभएको हाम्रो विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ, उहाँहरूले थप जानकारीको लागि नेपाल खुल्ला विश्वविद्यालयमा सम्पर्क गर्न सक्नुहुन्छ।
अहिलेसम्म हामीले विद्यार्थीहरूले कसरी सहभागी हुने, कुन कुन विषय पढ्न पाउँछन्, कसरी परीक्षा दिने र यसका विश्वसनीयताका कुराहरू, अन्तर्राष्ट्रिय बजारमा यसको चाहिँ मान्यताका कुराहरू सन्दर्भमा कुराकानी गऱ्यौँ। विश्वविद्यालयका आफ्नै पनि समस्याहरू होला, अहिले के कस्ता समस्याहरूसँग विश्वविद्यालय जुझिरहेको छ?
अब हुन त हामी 2074 कार्यक्रम शैक्षिक कार्यक्रमहरू लन्च गऱ्यौँ र अहिले हाम्रो 3 संकाय मार्फत कार्यक्रमहरू अगाडि बढिराखेका छन् र युनिभर्सिटीमा शिक्षण सिकाइको क्रियाकलापमा हामीसँग स्रोत व्यक्तिहरू पर्याप्त मात्रामा देशभित्र र देश बाहिरबाट पनि हुनुहुन्छ र तीभित्र चाहिँ अब हाम्रो कर्मचारी साथीहरू नियमित रूपमा काम गर्ने चाहिन्छ, शिक्षक साथीहरू पनि नियमित रूपमा र तत्त ठाउँका विभिन्न हाम्रा त्यहाँका जुन स्ट्रक्चर छ, संरचना छ, त्यो त्यसका निम्ति त ह्युमेन रिसोर्स त अनिवार्य चाहिन्छ। अब निश्चित रूपमा भइरहेको ह्युमेन रिसोर्स पर्याप्त छैन, जब हामी कार्यक्रम विस्तार गर्दै जान्छौँ भने त्यही अनुसार बढाउनु पर्ने हुन्छ र त्यसको प्रक्रियामा छौँ र त्यसलाई त स्वभावैले समयअनुसार थप गर्दै र उहाँहरूको सिप र क्षमतामा पनि वृद्धि गर्दै जानुपर्ने हुन्छ। यी त अब हाम्रा नियमित समस्याहरू हुन्, त्यसलाई हामी फेरि समाधान गर्दै जान्छौँ।
यसमा देश संहितामा गएको छ, विश्वविद्यालयलाई पनि त्यही अनुसार अगाडि बढाउने, यसका संरचनाहरूलाई पनि त्यही अनुसार अगाडि बढाउने केही सोच छ या यो प्रविधिको माध्यमबाट शिक्षा दिइने हुनाले, शिक्षण विधि अप्नाइने हुनाले आवश्यक छैन भन्ने महसुस गर्नु?
यसमा यो संघीयता अथवा विकेन्द्रीकरण अथवा शक्तिको बाँडफाँड अथवा अधिकारको बाँडफाँड भन्ने कुराहरू एकातिरका विषयहरू हुन्। यसमा चाहिँ हामी खुल्ला विश्वविद्यालय मार्फत हाम्रो सातैवटा प्रदेशमा अध्ययन केन्द्रहरू स्थापना गर्ने, सबै कुरा अनलाइनबाट त हुँदैन नि त, कतिपय कुराहरू सफ्टवेयर इन्स्टल गरिदिने कुरा हाम्रो विद्यार्थी साथीहरूलाई थाहा हुँदैन, इन्स्टल गरिदिनुपर्ने, कतिपय ह्यान्ड्स अन प्र्याक्टिसहरू गर्नुपर्ने, सातैवटा प्रदेशमा अध्ययन केन्द्र छन् र त्यसको लागि हाम्रो उसमा व्यवस्था अध्ययन केन्द्रको व्यवस्था गर्ने जुन हाम्रो छ, तरै पनि हामीले अहिले गर्न सकेका छैनौँ, तर आगामी दिनमा हामी तुरुन्त सबै ठाउँमा गरेर अरू सहजीकरण र यहाँ मात्रै अध्ययन केन्द्र होइन विदेशमा पनि केही अध्ययन केन्द्रहरू खोल्ने हाम्रो जुन योजना छ त्यसले गर्दा अरू सहज हुन्छ। र अर्को कुरा चाहिँ यस कारणले विकेन्द्रीकरण हामीले हुने भयो अथवा सङ्घीयताको अभ्यास हुने भयो, तर अब यो अहिलेको भर्चुअल माध्यमबाट शिक्षा दिने कुरामा चाहिँ सायदै हामीले विभिन्न आङ्गिक अथवा कुनै सम्बन्धन प्राप्त क्याम्पसहरू खोल्नुपर्छ अनि दिनुपर्छ भन्ने लाग्दैन, त्यसमा हाम्रो त्यो व्यवस्था पनि गरेका छैनौँ।
हामी कुराकानीको अन्त्यतिर पुगेका छौँ। अन्त्यमा उच्च शिक्षा अध्ययन गर्न चाहने युवा र अभिभावकहरूलाई तपाईँ के सन्देश दिन चाहनुहुन्छ, के भन्न चाहनुहुन्छ?
विशेष गरी हाम्रो उच्च शिक्षा अध्ययन गर्न चाहनुहुने विद्यार्थी भाइ बहिनीहरूको लागि हाम्रो यो 12 अब नतिजा प्रकाशन भइसकेपछि हामी आगामी हप्तातिर नै हामी भर्नाहरू खोल्दैछौँ। धेरै विषयहरूमा हाम्रो म्यानेजमेन्ट अन्तर्गत, साइन्स अन्तर्गत, ल अन्तर्गत, टेक्नोलोजी, हेल्थ, एजुकेसन, आर्ट्स, सोसियल साइन्सका विषयहरू छन्। त्यो विषयहरूमा उहाँहरूले आफ्नो छोराछोरी अथवा विद्यार्थी भाइ बहिनीहरूले इनरोल गर्न सक्नुहुन्छ। यो चाहिँ अहिलेको 21औं शताब्दीको लागि चाहिँ एउटा राम्रो शैक्षिक एउटा जुन शैक्षिक संस्था मान्नुपर्छ, किनभने अहिलेको आधुनिक विधि र प्रविधिलाई प्रयोग गरेर दुईवटा कुरा यसमा फाइदा छ, नलेज पनि गेन गर्नुहुन्छ, स्किल पनि गेन गर्नुहुन्छ भने अहिलेको प्रविधि मैत्री भएर स्वभावैले त्यो एउटा स्किल पनि डेभलप गर्नु भएको छ र यो सहज छ। यसलाई फीको कारणले गर्दा, शुल्कको कारणले गर्दा पनि त्यस्तो बर्डन छ भन्ने मलाई लाग्दैन अन्य संस्थाहरूको तुलनामा। र उहाँहरूलाई चाहिँ अब नेपाल ओपन युनिभर्सिटी नेपाल सरकारबाटै स्थापित युनिभर्सिटी भएको हुनाले यसको अन्य बारेमा प्रश्न मलाई गर्नुपर्छ जस्तो लाग्दैन, र यहाँबाट ठुलो सङ्ख्यामा उत्पादन पनि भइरहेको छ र उहाँहरूले राम्रो ठाउँहरू अपर्च्युनिटीहरू पाउनु भएको छ र हामीलाई विश्वास गर्नुहोस् अनि ओपन युनिभर्सिटी एकपल्ट भिजिट गर्नुहोस् अनलाइन या अनसाइट भन्न चाहन्छु उहाँहरूलाई।
हुन्छ सर, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद।
सरलाई धेरै धेरै यो हाम्रो युनिभर्सिटीको बारेमा कुरा राख्ने अवसर दिनुभयो, रेडियो नेपाल लगायत सर र सरको इन्टायर ग्रुपलाई म धन्यवाद दिन चाहन्छु।
आजको कार्यक्रममा हामीले कुराकानी गऱ्यौँ नेपाल खुल्ला विश्वविद्यालयका उपकुलपति डाक्टर जीवन खड्गासँग। यसै कुराकानी सँगसँगै शैक्षिक बहस कार्यक्रम यहीँ पुरा हुन्छ। मुकुन्द भण्डारी बिदा हुन्छु, नमस्ते।
शिक्षाको नीति, अभ्यास र प्राप्ति,
नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस, कार्यक्रम शैक्षिक बहस।